आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
जतिन जिल रहम सास मेरो नमरो कृष्णा मेरो कहिले जतिन जिल रहम सास मेरो नमरो कृष्णा मेरो कहिले
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता, म तपाईहरूलाई आज पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, कारण तपाईहरूले नियमित रूपमा यो कार्यक्रमलाई सुनिरहनु भएको छ र कति तपाईहरूले हामीलाई आफूले प्राप्त गरेका कुराहरू, सिकेका कुराहरू पत्रको माध्यमद्वारा जनाउनु भएको छ। त श्रोता मित्र, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा लुका 19 अध्याय 28 पददेखि 20 अध्यायको 26 पदसम्मबाट देख्नेछौ। अघिल्लो दिनमा हामीले लुका 19 अध्याय 1 27 पदसम्म विशेष गरी दुई कुराहरू देख्यौं। मुख्य मसुल उठाउने पापी जक्कैको प्रभुमा विश्वास र नयाँ जीवन पाएको अनि तोडाको दृष्टान्त। यी दुई कुराहरूमा हामीले देख्यौं प्रभुले जस्तो सुकै दुष्ट घृणित पापी व्यक्तिहरूलाई क्षमा गर्न सक्नुहुन्छ र नयाँ जीवन दिन सक्नुहुन्छ अनि आफ्नो प्रभुमा मन परिवर्तन गरेर आएको खास विश्वासको प्रमाण हो आफ्ना कामहरू, आफ्ना व्यवहारिक क्रियाहरू, कर्महरू। जस्तो कि जकैले प्रभुलाई विश्वास गरिसकेपछि आफ्ना धन सम्पत्ति गरीबहरूलाई आधा भाग दिने र पहिले लुटेका, शोषण गरेका धन सम्पत्तिको 4 गुणा धेरै ज्यादै फर्काइदिने निधु गरे, किनकि तिनी अहिले ख्रिष्टमा आफ्नो नयाँ जीवन पाएका व्यक्ति थिए। तिनले आफ्नो विश्वास कर्महरूद्वारा सिद्ध गरी देखाएका थिए अनि तोडाको उखानबाट हामी यो देख्छौ कि प्रभुले हामी हरेकलाई जे जति तोडा रूपी वरदान दिनुभएको छ त्यसलाई विश्वासयोग्य साथ काममा ल्याउनु पर्छ। आज आफ्नो वरदानहरूको प्रभुको सेवाको निम्ति प्रयोग गर्नुहोस्। त्यसलाई त्यसै व्यर्थमा छुप्पै प्रयोग नगरी नराख्नुहोस्, किनकि प्रभुले तपाईँको विश्वास योग्यताको अनुसार इनाम दिनुहुनेछ। यसपछि आज हामी 19 अध्याय 28 पद हेर्दै अगाडि बढौं। उहाँले आफ्नो यरुसलेमतिरको यात्रा निरन्तर जारी राख्नुहुन्छ र उहाँ आफैलाई आफ्नो शत्रुहरूको हातमा सुम्पिदिनुहुनेछ। कारण चाहिँ सारा संसारको पापको निम्ति मर्ने ठिक तोकिएको समय आइसकेको छ। भनिएको छ येशूले यी कुरा भन्नुभएपछि उहाँ यरुसलेमतर्फ बढ्नुभयो अनि 29-34 पदमा भनिएको छ, जब उहाँ बेतफागे र बेथानिएको नजिक जैतुन भनिने डाँडामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये 2 जनालाई येशु भनेर पठाउनुभयो, सामुनेको गाउँमा जाऊ र भित्र पस्दा पस्दै तिमीहरूले गधाको एउटा बछेडा बाँधेको भेटाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढेको छैन, त्यसलाई फुकाएर यहाँ ल्याऊ। कसैले किन फुकाउँछौ भनेर तिमीहरूलाई सोधे भने प्रभुलाई यसको खाँचो छ भन्नु। ती पठाइएकाहरू गए र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो त्यस्तै भेटाए। तिनीहरूले बछेडा फुकाउन लाग्दा बछेडाका मालिकहरूले तिनीहरूलाई सोधे, तिमीहरू यो बछेडा किन फुकाल्छौ? तिनीहरूले भने, प्रभुलाई यसको खाँचो छ। अमित्र, म यो कुरा स्पष्ट भावले भनौ कि यस घटनामा आचार्य कर्मको पर्ने काम म कति पनि देख्दिन। यद्यपि धेरै मानिसहरूले यहाँ आचार्य कर्म देख्छन्, म विश्वास गर्छु कि यो आम सामान्य र स्वाभाविक परिस्थिति हो। सम्भव हाम्रा प्रभु अगाडि पहिले यरूशलेममा हुनुहुँदा, दोस्रो पल्ट यस शहरमा फेरि आउँदा जनावरको प्रयोग गर्न आफ्ना केही मित्रहरूसित कुरा गरिसक्नु भएको थियो। उहाँका मित्रहरूले निस्तार चाडमा यो बछडाको प्रयोग गर्न दिन अनुमति दिए। त्यस बछडाको धनीले प्रभुको आगमनको आशा गरिरहेका थिए र त्यस बछडालाई उहाँको निम्ति बाहिर बाँधिदिए। उहाँले आफ्ना चेलाहरूलाई यदि कसैले यसको बारेमा सोधे के भन्नुपर्ने हो, सो कुरा पनि भनिदिनुभयो। त्यसकारण तिनीहरूले जान्नेथे कि प्रभुले नै तिनीहरूलाई बछडा लिनलाई पठाउनु भएको रहेछ। यस अनुच्छेदमा महत्वपूर्ण कुरा चाहिँ यो हो कि येशूले आफ्नो अधिकारको दावी गर्नुहुन्छ वा ठोकेर भन्नुहुन्छ, प्रभुलाई यसको दरकार छ, आवश्यक छ। अनि 35-38 पदमा भनिएको छ, चेलाहरूले त्यसलाई येशु कहाँ ल्याए र आफ्ना वस्त्रहरू बछडामाथि राखेर येशूलाई त्यसमाथि बसाए। उहाँ जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए। उहाँ जैतुन डाँडाको ओह्रालोमा आइपुग्नुहुँदा चेलाहरूको समस्त भीड आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै परमेश्वरको प्रशंसा गर्दै उच्च स्वरले कराउन लागे, परमप्रभुको नाउँमा आउने राज्य धन्य हुन्, स्वर्गमा शान्ति र परमधाममा महिमा। मित्र, त्यो भीड़ले यो क्रियाको पूर्ण महत्वको बुझेका थिएनन्। केही दिनपछि ती भीड़हरू यसरी चिच्याए, त्यसलाई क्रूसमा चढ़ाओ, त्यसलाई टाँग क्रूसमा। अरू त के, त्यस बेला चेलाहरूले पनि महत्व वा अर्थको बुझेका थिएनन्। योहन्ना 12:16 पदले भन्छ, यी कुरा चेलाहरूले पहिले बुझेनन्, तर जब येशूको महिमा भयो तब उहाँका विषयमा यी कुराहरू लेखेका थिए र यी काम उहाँको निम्ति उनीहरूले गरे भने तिनीहरूले सम्झे। यसपछि हामी देख्छौ यरूशलेममाथि प्रभु येशूको बिलौना। 41-42 पदमा, जब येशू नजिकै आइपुग्नुभयो र शहरलाई देख्नुभयो, उहाँ त्यसको निम्ति रोनुभयो। शान्ति कुन कुराले ल्याउँछ भनेर तैले आज पनि जानेको भए हुने थियो, तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ। मित्र, येशू जैतुन डाँडाबाट भएर यरूशलेममा प्रवेश गर्नुभयो। त्यस डाँडाबाट पूरा यरूशलेम उहाँले आफ्नो सामु देख्न सक्नुभयो। त्यहाँका यहूदी अगुवाहरूले उहाँलाई इन्कार गरेका छन् भन्ने उहाँलाई थाहा थियो। यरूशलेमका मानिसहरूले उहाँलाई मार्न जोडसित कराएर माग गर्नेछन् भन्ने पनि उहाँलाई थाहा थियो, र त्यस शहरका मानिसहरूले परमेश्वरको पुत्रलाई त्यसरी मारेका कारणले एउटा घोर आपत्ति तिनीहरूमाथि पर्न लागेको छ भनेर पनि उहाँले जान्नुभयो। यसै कारण उहाँ यरूशलेमको निम्ति रुनुभयो। शान्ति कुन कुराले ल्याउँछ भनेर तैले आज पनि जानेको भए हुने थियो, अर्थात यरूशलेमका मानिसहरूले प्रस्ताव गरेका र ख्रिष्टलाई स्वागत गरेका भए हुने थियो। त्यसो भएको भए त्यो शहर जोगिने थियो, त्यहाँका मानिसहरूको निम्ति शान्ति हुने थियो। तर अब शान्तिका ती सब कुरा तेरो नजरबाट लुकेका छन् भनेर येशूले भन्नुभयो। प्रस्ताव गर्नलाई तिनीहरूको मौका हराइसकेको थियो। तिनीहरूका हृदय कठोर र तिनीहरूका आँखा बन्द भएका थिए। तिनीहरूले आफूमाथि भएको परमेश्वरको कृपा दृष्टिको समयलाई, अर्थात परमेश्वरको पुत्र येशू आउनुहुने समयलाई चिन्न सकेनन्। मित्र, अगाडि हामी बढ्छौं 43-44 पदमा, किनकि तमाथि यस्ता दिन आउनेछन् जब तेरा शत्रुहरूले तेरा वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन् र सबैतिरबाट तँलाई थुनी राख्नेछन्। तिनीहरूले तँलाई र तँ भित्र बास गर्ने तेरा सन्तानलाई जमीनमा पछाड्नेछन् र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिने छैन, किनकि तैले आफूमाथि भएको परमेश्वरको कृपा दृष्टिको समयलाई चिन्न सकिनस्। मित्र, अब शान्तिको सट्टामा एउटा तरवार यरूशलेममाथि पर्नेछ भने येशूले अगमबाडी बोल्नुभयो। शत्रुका सेनाहरूले शहर घेर्नेछन् र त्यसलाई बिल्कुलै नाश गर्नेछन् र त्यसका सबै बासिन्दाहरूलाई मारिदिनेछन् भन्ने उहाँको अगमबाडी थियो। र 40 वर्षपछि यो अगमबाड़ी पूरा भयो जब रोमी सेनाहरूले आएर यरूशलेमलाई पूरै नष्ट पारिदिए। परमेश्वर चाहिँ एउटा प्रेमी पिता हुनुहुन्छ। उहाँ शहरहरू र जातिहरूलाई दयासित पश्चाताप गर्न बोलाउनुहुन्छ। उहाँको धैर्य महान छ। कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभुले मानिसहरूलाई धैर्य देखाउनु भएको छ। तर तिनीहरूले पश्चाताप गर्दैनन् भने उहाँले न्यायकर्ताको रूपमा आएर तिनीहरूलाई सजाय पनि दिनुहुनेछ। परमेश्वरले निन्वे भन्ने महान शहरलाई जोगाउनुभयो किनभने त्यहाँका मानिसहरूले पश्चाताप गरे। तर उहाँले सदोम भन्ने शहरलाई जोगाउनु भएन। परमेश्वरले अब्राहमलाई मैले सदोममा 10 धार्मिक मानिसलाई भेटाए भने म त्यस शहरलाई जोगाउनेछु भनेर प्रतिज्ञा गर्नुभएको थियो। तर उहाँले पश्चाताप गर्ने 10 भेटाउन सक्नु भएन। त्यसकारण उहाँले सदोमलाई नाश गर्नुभयो। परमेश्वरको ठट्टा हुँदैन। हामीले जे रोप्छौ त्यही हामी कटनी गर्नेछौ परमेश्वरको वचनले भन्दछ। हामी पश्चाताप गर्दैनौ भने हामी पनि नष्ट पारिनेछौ। परमेश्वरको कृपा दृष्टिको समय अहिले नै छ। हेर, मुक्तिको दिन अहिले हो। भोलि मौका नहुन सक्छ। यो कुरा हामीले बुझ्नुपर्छ। यसपछि हामी देख्छौ येशूले मन्दिरलाई शुद्ध गर्नुहुन्छ, यरूशलेमको मन्दिरलाई। 45-48 पद। जब उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्नुभयो र तिनीहरूलाई भन्नुभयो, धर्मशास्त्रमा लेखिएको छ मेरो घर प्रार्थनाको घर हुनेछ, तर तिमीहरूले त यसलाई डाकुहरूको अड्डा बनाएका छौ। उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिँदै हुनुहुन्थ्यो, तर मुख्य पुजारीहरू, शास्त्रीहरू र जनताका प्रमुख मानिसहरूले उहाँलाई मार्न खोज्थे। तिनीहरूले उहाँलाई मार्ने कुनै उपाय भेटाउन सकेनन् किनकि सबै मानिसहरू उहाँका कुरामा मुग्ध थिए। यहाँ हामी देख्छौ येशूले मन्दिरलाई शुद्ध गर्नुहुन्छ र आज हरेक विश्वासी परमेश्वरको मन्दिर हो जहाँ परमेश्वर पवित्र आत्माद्वारा बास गर्नुहुन्छ। 1 कुरन्थी 3:16-17 पदमा भनिएको छ, तिमीहरू परमेश्वरका मन्दिर हौ, परमेश्वरको आत्मा तिमीहरूमा बास गर्नुहुन्छ भन्ने के तिमीहरूलाई थाहा छैन? कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्दछ भने परमेश्वरले त्यसलाई नष्ट गर्नुहुनेछ किनभने परमेश्वरको मन्दिर पवित्र छ जो तिमीहरू नै हो। यसपछि हामी देख्छौ 20 अध्यायतिर पनि। यहाँ सबभन्दा पहिले हामी देख्नेछौ येशूको अधिकारलाई चुनौती दिइदछ। 20:1-3 पदमा भनिएको छ, एक दिन मन्दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनु भएको थियो र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनु भएको थियो। धर्मगुरूहरूका साथमा मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँका आए र उहाँलाई सोधे, हामीलाई भन, कुन अधिकारले तिमी यी काम गर्दछौ अथवा तिमीलाई यो अधिकार दिने को हो? उहाँले तिनीहरूलाई जवाब दिनुभयो, म तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई उत्तर देऊ। हजुर, येशू हरेक दिन मन्दिरमा आउनुहुन्थ्यो र निस्तारको चाडको समयमा गिरफ्तार नभइन्जेलसम्म उहाँ मन्दिरमा सिकाउनुहुन्थ्यो। अहिले मुख्य पुजारी र शास्त्रीहरू, बुढा प्रधानहरू उहाँको अधिकारको प्रश्न गर्दछन् अनि उहाँ उल्टै तिनीहरूलाई अहिले यसै प्रसंगमा प्रश्न सोधी उत्तर दिनुहुन्छ। 4 पदमा, युहानले दिएको बप्तिस्मा स्वर्गीयबाट थियो कि मानिसबाट? यो नै एक प्रश्न थियो जुन धार्मिक अगुवाहरूले आफैलाई निन्दा नगरी उत्तर दिन सक्दैनथे। अहिले तिनीहरू अप्ठ्यारोमा परेका छन्। 5-8मा, तिनीहरू आपसमा बहस गर्न लागे, स्वर्गीयबाट भनौ भने तिमीहरूले उनलाई किन विश्वास गरेनौ भनेर तिनले भन्नेछन्। मानिसबाट भनौ भने सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन् किनकि युहान अगमवक्त हुन् भन्ने तिनीहरूको पक्का विश्वास छ। यसकारण तिनीहरूले जवाब दिए, हामी जान्दैनौ कहाँबाट आएको हो। तब येशूले तिनीहरूलाई भन्नुभयो, उसो भए म कुन अधिकारले यी काम गर्दछु म तिमीहरूलाई भन्दिन। तिनीहरूका प्रश्न इमानदार खालका प्रश्न थिएनन्। यदि तिनीहरूले बप्तिस्मा दिने युहानालाई ग्रहण गर्न इच्छुक भएका भए तिनीहरूले प्रभु येशूलाई पनि ग्रहण गर्न इच्छुक हुने थिए। यदि तिनीहरूले बप्तिस्मा दिने युहानालाई विश्वास गरेका भए तिनीहरूले येशूको अख्तियारको अधिकारको कहिले पनि प्रश्न सोध्ने थिएन। यसपछि हामी देख्छौ दागबारीको दृष्टान्त, अनि यो दृष्टान्त मती र मर्कुसमा पनि रेकर्ड गरिएको छ जुनको बारेमा हामीले पहिले नै देखिसकेका छौं विवरण सहित। 9-10 पद, उहाँले मानिसलाई यही दृष्टान्त भन्नुभयो, एउटा मानिसले दागबारी लगायो र महीहरूलाई दिएर धेरै दिनको निम्ति परदेश गए। फल पाकिसकेपछि दागबारीबाट केही फल लिन दागबारीका मालिकले आफ्ना एउटा नोकरलाई मही कहाँ पठाए। तर महीहरूले त्यसलाई पिटेर रित्तै पठाइदिए। मित्र, यस दागबारीको धनीले खेतीवालाहरू कहाँ, किसानीहरू कहाँ, महीहरू कहाँ आफ्नो नोकरहरूलाई आफ्नो फलको भाग पाउनलाई निरन्तर पठाइरहे। दागबारीको धनीले पठाएका हरेक ती नोकरहरूलाई एकपछि अर्कोलाई पिटेर रित्तै पठाइदिए। परमेश्वरले इसरायलीहरू कहाँ एउटा पछि अर्को अगमवक्ताहरू भविष्य वक्ताहरू पठाउनुभयो र तिनीहरूलाई पूर्ण रूपमा इन्कार गरिए अनि तिनीहरू धेरैलाई पत्थरले प्रहार गरी मारिए पनि। अन्तिममा पिताले आफ्नो पुत्रलाई पनि पठायो अनि प्रभु येशू पुत्र हुनुहुन्छ र उहाँले यी धार्मिक अगुवाहरूलाई बिल्कुल त्यही नै कुराहरूको बताइरहनु भएको छ जसको हृदयमा र मनमा उहाँसँग गर्नलाई के कुरा थियो। हजुर, तिनीहरूले उसलाई क्रुसमा झुन्ड्याउने छन् र परमेश्वर यो हुनलाई अनुमति दिनुहुन्छ किनकि यो उहाँको योजनाको अन्तर्गतमा पर्दछ कि पुत्र सारा संसारको पापको निम्ति मर्न नित्यन्त आवश्यक थियो। अनि 17 पदमा भनेको छ, तर उहाँले तिनीहरूलाई हेरेर भन्नुभयो, यो लेखिएको के हो त, जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गा बन्यो। अमित्र, प्रभु तिनीहरूलाई भनिरहनु भएको छ कि तिनीहरूले उहाँलाई मार्न सक्छन् तर परमेश्वरको उद्देश्यलाई नष्ट गर्न सक्दैनन्। तिनीहरूले खारिज गरेका रद्द गरेका ढुङ्गा कुनै शिर ढुङ्गा बन्नेछ। यो प्रभुको इन्कार गर्ने कामको स्पष्ट अगमवाणी हो र 18 पदमा त्यस ढुङ्गामाथि खस्ने हरेक चकनाचुर हुनेछन् तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धुलो पिठो पार्नेछ। आज तपाई र म त्यो ढुङ्गामा खस्न सक्छौ जो येशू ख्रिष्ट हुनुहुन्छ र उद्धार पाउन हामी सक्छौ। यसको मतलब हामी उहाँका टुटेको आत्मा र चूर्ण आत्मा र हृदयमा पापीको रूपमा आउनुपर्छ। जब हामी यसरी आउँछौ हामी त्यस जगमाथि खसेका हुन्छौ जुन कुनै मानिसले बसालेको होइन र त्यो जग चाहिँ त्यही स्थिर पत्थर येशू ख्रिष्ट हुनुहुन्छ। पहिलो कोरन्ती 3:11 पदमा भनिएको छ, किनभने बसालेको जग बाहेक जो येशू ख्रिष्ट नै हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। दानियल 2 अध्यायले त्यो पत्थरको बारेमा बताउँछ जुन कुनै दिन न्यायमा खस्नेछ र उहाँलाई इन्कार गर्ने राष्ट्रलाई जातिलाई धुलो पिठो पारिदिनुहुनेछ। यो दृष्टान्तमा प्रभुले के भनिरहनु भएको छ भने त्यो बिल्कुल अति नै स्पष्ट छ। अगाडि देख्छौ येशूलाई कैसरलाई कर दिने या नदिने भन्ने सम्बन्धमा प्रश्न सोधिन्दछ। 19 पदमा भनिएको छ, तब शास्त्रीहरू र मुख्य पुजारीहरूले त्यसै बेला उहाँलाई पक्राउन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्टान्त तिनीहरूकै विरूद्धमा भनिएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे। हामी देख्न सक्छौ धार्मिक अगुवाहरूले निश्चय नै उहाँको दृष्टान्तको आशय तात्पर्य अर्थ बुझे। समस्या यो हो कि आज हाम्रा मण्डलीहरूमा थुप्रै मानिसहरूले यस विषयको अर्थ चुकाउँदछन् वा बुझ्दैनन्। अनि 21 पदमा भनिएको छ, तिनीहरूले उहाँलाई सोधे, गुरूज्यू हामी जान्दछौ तपाईँ ठिक बोल्नुहुन्छ र ठिक सिकाउनुहुन्छ र कसैको पक्षपात गर्नुहुन्न तर सत्यता साथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ। हेर्नुहोस्, तिनीहरू उहाँ बोलेको वचनमा फन्दामा पार्नलाई यहाँ कोशिश गरिरहेका छन् र यहाँ धार्मिक अगुवाहरूले धार्मिकताको भेष लिएका गुप्तचरहरू पठाए। 22 पदमा भनिएको छ, हामीले कैसरलाई कर तिर्नु उचित छ कि छैन? हेरोदीहरू नै ती व्यक्तिहरू थिए जसले यी प्रश्नहरू राखे किनभने तिनीहरू कैसरबाट मुक्त भएर हेरोदको घरानालाई पूरा इसरायल राष्ट्रको अधिकार मुनि राख्न चाहन्थे। 23:24 पद, तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्नुभयो, मलाई एउटा सिक्का देखाऊ, यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ? तिनीहरूले भने, कैसरको। मित्र, हेरोदीहरूको यो प्रश्न चाहिँ येशूलाई फन्दामा पार्नलाई वा मुस्किलमा पार्नलाई थियो। यदि उहाँले कैसरलाई कर दिन उचित छ भनेका भए तब उहाँ कैसरलाई मोसा भन्दा र तिनीहरूका मसीहालाई भन्दा अगाडि प्रथम स्तरमा राख्नुहुने थियो। यदि उहाँले कर दिन उचित छैन भन्नुभएको भए तब उहाँ निश्चय नै देशद्रोहीको रूपमा रोमद्वारा गिरफ्तार गरिनुहुने थियो। प्रभुले यस प्रश्नसँग व्यवहार गर्नलाई लिनुभएको विधि अति नै निपुणता छ। अहिले प्रभुले रोमी पैसा वा दिनार माग्नुभयो। अनि पद 25 र 26 भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, यसकारण जे कैसरका हुन् कैसरलाई देऊ र जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। मानिसहरूको सामुने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन् र उहाँको जवाबमा तिनीहरू चकित भएर चुप लागिरहे। मित्र, यहाँ प्रभुले हामीलाई सिकाइरहनु भएको छ कि हामी विश्वासी भएर पनि परमेश्वरप्रति र सरकारप्रति निष्ठावान हुनुपर्छ। हाम्रो यी दुवै प्रति उत्तरदायित्व छ, परमेश्वरप्रति र सरकारप्रति, देशप्रति। प्रभु आजको वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89 75, इपिसी 25 61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89 75, इपिसी 25 61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस 98 4735 679 98 4703569। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।